parte, ¿no? السميع العليم من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين بارئ الخلائق أجمعين والصلاة والسلام على سيدنا ونبينا وشفيعنا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين الهداة المهديين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. ما بعد قال الله سبحانه تبارك وتعالى وهو أصدق الصادقين ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين. صلوات محمد وعلى محمد. محرم کے دن بہت جلد گزر گئے اور آج سن 2010 کے محرم الحرام کی آٹھویں تاریخ بھی گزر گئی. اللہ بتفعل اہل بیت طیبین و طاہرین آپ کی عزا کو قبول کرے, آپ کو دشمنوں کے شر سے محفوظ رکھے اور اس شراب حسینیت کی رونق روز بروز اسی طرح سے اور بڑھتی چلی جائے. یہ مجلسیں ہمارے لیے بہت اہم ہیں, ان مجلسوں کو بچائے رکھیے, یہی کشتی نجات ہیں. اگر آپ نے ان مجلسوں کو بچائے رکھا تو یہ مجلسیں آپ کی نسلوں کو بچائے رکھیں گی. دنیا گمراہ ہو جائے گی, آپ کی نسلیں انشاءاللہ بتفعل سید الشہداء مظلوم اسی طرح سے دامان اہل بیت سے وابستہ رہیں گی. یہ مجلسیں عبادت ہیں, اس میں کوئی ادنا کلام نہیں ہے, اور عبادت میں خلوص لازمی ہوتا ہے. اس کو روزی روٹی کا ذریعہ نہیں بنانا چاہیے, اسے شہرت کا وسیلہ نہیں بنانا چاہیے. اس جگہ سے حسین کے پیغام کو اور ان کے آباء طاہرین کے پیغام کو لوگوں تک پہنچانا چاہیے. بہت سے لوگوں نے مجھے یہ کہتے ہوئے بہت اذیت ہو رہی ہے کہ شرم نہیں آتی ہے کہ ہمارے فرقے پر ایسے ایسے اتہامات لگاتے ہیں کہ جس کے بعد یقیناً نفرتوں کا پیدا ہونا لازمی ہے. اب میں کیا کروں, میں جو سوالات مجھ سے کیے جائیں گے میں اس کے جواب نہیں دے پاؤں گا, کچھ مصلحت ہے. جو بھی سوالات مجھ سے کیے گئے ہیں میں اس کے جواب ٹیلی فون پر دے دیتا ہوں, لیکن جن صاحب نے کتاب مجھے دی ہے دین حق جو بحرین میں چھپی تھی اور پھر اس کا ترجمہ اردو میں پاکستان میں ہوا ہے اور تقسیم ہوئی ہے, ان کو اپنا ٹیلی فون نمبر دینا چاہیے تھا تاکہ میں اپنے کمنٹس ان کو بتاتا. میں صرف اتنا کہنا چاہوں گا کہ جو باتیں اس میں لکھی اس کے جوابات میں پہلے ہی دے چکا ہوں, جو عقیدے ہماری طرف منسوخ کیے گئے ہیں وہ ہمارا وہ عقیدہ ہی نہیں ہے. وہ بھی پرانی سڑی اپسی باتیں لکھی ہوئی ہیں کہ جبرائیل جو تھے وہ وہی لے کر علی پر آ رہے تھے, بھول گئے بیچارے. جبرائیل بھی کوئی حافظ جی تھے, حافظ جی تھے کوئی, کہ بھول گئے اور بھول ایسے. یہ ایک عالم لکھ رہا ہے, بلا بتائیں گے ان پر تو کیس چھوڑ دیا جائے. وہ تو بحرین بیٹھے ہیں, انسان میں ہو تو میں تو کیس چھوڑ کے لگ دکھائیے کہاں ہے ہمارا عقیدہ, کہاں ہے ہمارا. اس لیے بہت باتیں تو ایسی باتوں جن کو پڑھنے کے بعد آپ کو خود ہی احساس ہو جائے کہ ہم پر اتہام لگایا جا رہا ہے, اس کا جواب دینے کی کیا ضرورت ہے. کوئی معقول بات ہو, کوئی علمی بات ہو تو آدمی اس کا جواب دے دیں. جب آپ اتہام کسی پر لگا رہے ہیں, وہی اتہام تھوک کے پانی پلاتے ہیں اور یہ کرتے ہیں وہ کرتے ہیں, اس کا جواب تو ان کو خدا کے یہاں ملے گا حشر کے میدان میں. یہ افتراء بن المسلمین کے بارے میں ہمارا مالک حشر کے میدان میں ان سے سوال کرے گا کہ تم نے ایسی باتیں کیوں کہیں, جبکہ ہم نے قرآن مجید میں بار بار کہا تھا کہ دشمن کے بارے میں بھی کبھی غلط بات نہ کہنا. تو بس میں اتنا ہی کہنا چاہتا ہوں, اس سے آگے مجھے کچھ عرض کرنے کی ضرورت نہیں ہے اور نہ موقع ہے. ایسی باتوں کا آپ لوگ کوئی نوٹس نہ لیں, کوئی علمی بات ہو تو ضرور مجھ سے آپ پوچھیں. اتہامات اور بہتان لگائے جاتے ہیں وہ لگانے دیجئے, وہ سب کو سبحان کا ہادہ بہتان عظیم کہہ کے ختم کر دیجئے. صلوات علی محمد و آل محمد. عزیزوں, کل اخبار میں خبر چھپی تھی ہمارے یہاں صوبہ ہے راجستھان, راجستھان میں ایک دریا پر پل بن رہا تھا. ماشاءاللہ انجینئر بڑے ایماندار ہوتے ہیں, آپ نے پڑھا ہوگا اخبار میں کہ اس پل کا ایک اسپین گر گیا بنتے وقت, اس میں بیچارے 5 مزدور دب کر ہلاک ہو گئے. ایسے بہت سے سانحے ہندوستان میں ہوتے رہتے ہیں اور پاکستان میں بھی ہوتے رہتے ہیں کہ جہاں پل اوور بریجز ہوتے ہیں اکثر اس کے اسپین جو ہیں وہ گر جاتے ہیں کرپشن کی وجہ سے, انجینئر کے کرپشن کی وجہ سے, جو رشوتیں وہاں چل رہی ہیں اس کی وجہ سے, جو بےمان ٹھیکیدار ہیں اس کی وجہ سے. مجھے اس پل کا وہ ذکر نہیں کرنا ہے, میں تو آپ کو کہیں اور لے کے جا رہا ہوں. لیکن آپ نے دیکھا پڑا ہوگا کہ ایک پل اگر گر گیا تو 5 آدمی مر گئے, بس اس کا ختم ہو گیا. ایک ڈاکٹر لاپرواہی کرتا ہے, 1 آدمی مر جاتا ہے, اس کا ختم ہو گیا. لیکن جب لیڈر غلطی کرتا ہے تو پوری قوم ڈوب جاتی ہے. یہ بات آپ ذہن میں رکھیں کہ وہاں پھر 1, 2, 3 آدمیوں کی بات نہیں ہوتی ہے, پھر پوری قوم کو اس کی سزا بھگتنا پڑتی ہے. اور رسول نبی ارشاد فرمایا ہے کہ 2 طبقے اگر ٹھیک رہتے ہیں تو پوری کمیونٹی ٹھیک رہتی ہے, اور 2 طبقے اگر بگڑ جاتے ہیں تو ان 2 کے بگڑنے سے پورا سسٹم خراب ہو جاتا ہے اور پوری کمیونٹی تباہ ہو جاتی ہے. میں رسول کی حدیث پیش کر رہا ہوں, کوئی شخصیت بھی نظروں کے سامنے نہیں ہے, جس میں آپ نے فرمایا کہ 2 طبقے اگر ٹھیک رہتے ہیں تو پوری امت ٹھیک رہتی ہے, 2 طبقے خراب ہوتے ہیں تو پوری قوم خراب ہو جاتی ہے. اس میں پہلے ہیں علماء, بعد میں ہیں رہنما, سیاسی رہنما. رسول فرماتے ہیں کہ اگر یہ 2 ٹھیک رہتے ہیں تو پوری امت, پوری قوم ٹھیک رہتی ہے, اور یہ 2 بگڑ جاتے ہیں تو پوری قوم بگڑ جاتی ہے. اس لیے کہ لوگ انہی 2 کو فالو کرتے ہیں, یا علماء کو فالو کرتے ہیں یا سیاسی رہنماؤں کو فالو کرتے ہیں. تو اگر آج امت اسلامیہ میں آپ کو اضطراب دکھائی دے رہا ہے, میں پوری امت کی بات کر رہا ہوں, پوری امت اسلامیہ میں, پوری دنیا میں ہلچل مچی ہوئی ہے, پورا عالم اسلام اگر دشمنوں کی ٹارگٹ کے اوپر ہے تو دوسرے جو کر رہے ہیں وہ تو کریں گے ہی, وہ تو ان کا کام ہے. لیکن ہمارے علماء کو بھی اپنا فریضہ پورا کرنا چاہیے, اور ہمارے سیاسی رہنماؤں کو بھی صرف اللہ کا وفادار ہونا چاہیے. مل رکھیے آپ, علماء نے جب جب اپنی ذمہ داریوں کو پورا کیا ہے, ہمارے یہاں کے علماء, ہمارے فرقے کے علماء, میں نے شاید عرض کیا ہے یا عرض نہیں کیا ہے, ان کا کام خالی مجلس پڑھنا نہیں ہے, ان کا کام خالی نماز پڑھانا نہیں ہے, ان کا کام خالی استخارہ دیکھنا نہیں ہے, ان کا کام خالی دعائیں کرنا نہیں ہے اور تعویذ لکھنا نہیں ہے, ان پر بڑی ذمہ داری ہے. نظر بلاغہ مولا علی فرماتے ہیں وما اخذ اللہ علی العلماء اللہ یقال ولا قذب ظالم ولا سغب مظلوم. اگر معاشرے میں نا انصافی پھیلی ہوئی ہے تو ہمارے مکتب ہمارے دامن سے وابستہ عالم کو اس وقت تک قرار نہیں آئے گا, سکون نہیں آئے گا جب تک وہ نا انصافیوں کا عملی طور پر خاتمہ نہ کر دے. انہی نا انصافیوں کے خاتمے کی حد کیا ہے؟ انہی نا انصافیوں کے خاتمے کی حد یہ ہے کہ مولا علی کی جان اسی میں گئی, اسی میں گئی کہ دنیا سے نا انصافیوں کا خاتمہ ہو جائے, اس لیے نا انصافوں نے انہیں قتل کرا دیا. میں نے اس کے آپ کے سامنے قتل علی لشدت عدلہ, علی کی عدالت اور انصاف کو لوگ برداشت نہیں کر سکے اس لیے قتل کر دیا. تو علی قتل ہو سکتے تو ہم بھی قتل ہو جائیں, کیا بات ہے, ہمارے ان کے سامنے کیا حیثیت ہے؟ لیکن علماء کو اپنی ذمہ داری سمجھنا چاہیے, ان کو پبلک میں آنا چاہیے, پبلک کے مسائل کو سننا چاہیے, اس کو حل کرنے کی امکانی کوشش کرنا چاہیے. ایک بات یاد رکھیے, دین تقریروں سے نہیں بچے گا. قرآن کا اصول ہے بتایا گیا کہ اما ما ينفع الناس فينكث في الارض, یہ اللہ کی سنت جاریہ ہے کہ وہ اسی شے کو باقی رکھتا ہے کہ جس سے لوگوں کے مسئلے حل ہوتے رہتے ہیں, جس سے لوگوں کی پرابلم سالو ہوتی رہتی ہیں, جس سے معاشرے کو نفع پہنچتا رہتا ہے. اور جب کوئی درخت سوکھ جاتا ہے تو اللہ اسے پھر گرا دیتا ہے. تو اس دین کے درخت کو سوکھنے نہ دیجیے, اس کے کانکریٹ فائدے لوگوں تک پہنچنا چاہیے. دین مشکلوں کو حل کرنے کے لیے آیا ہے, دین مشکلیں پیدا کرنے کے لیے نہیں آیا ہے. اسی لیے میں نے آپ کے سامنے اسلام کے جو فنڈامنٹلس تھے اس کی بات شروع کی, اور میں نے آپ کو بتایا کہ اسلام آپ کی مشکلیں حل کرنے کے لیے آیا ہے. اور اسلام جب رائٹس دیتا ہے, جب حقوق دیتا ہے, تو چونکہ یہ انسان کا بنایا ہوا دین نہیں ہے, کسی سفید انسان کا بنایا ہوا دین نہیں کہ وہ سفیدوں کا خیال رکھے, کسی کالے انسان کا بنایا ہوا نہیں کہ وہ خالی کالوں کا خیال رکھے, یہ رب العالمین کا بنایا ہوا ہے, آیا ہے رحمت للعالمین کے ذریعے سے. اس لیے ہے یہ اسلام مسلمانوں کا دین, مگر لحاظ اس میں سارے انسانوں کا رکھا جاتا ہے. جو بھی حق دیے گئے ہیں وہ سب کو, آزادی بیان کا حق کافروں کو بھی دیا گیا ہے. مطلب کیا آپ نے, غربت ایک کافر کی بھی برداشت نہیں کی جا سکتی ہے, جہالت ایک کافر کی بھی برداشت نہیں کی جا سکتی ہے. کتنا پیارا دین ہے یہ, اور کیسے غلط ہاتھوں میں یہ دین آ گیا ہے کہ جس کی وجہ سے اتنے اچھے دین کو بدنامی کا سامنا کرنا پڑ رہا ہے. اسی سلسلے میں آج میں آپ کے سامنے اس کرنا چاہتا ہوں, ایک اور فنڈامنٹل ہے اسلام کا جو قرآن سے لیا گیا ہے. بالکل صحیح ہے, لقد کرمنا بنی آدم, جتنے بھی انسان ہیں ان سب کو ہم نے معزز محترم بنایا ہے, ان کی توہین نہیں ہونا چاہیے. کافر کی بھی آپ توہین نہیں کریں, کافر کے بھی آپ کو آپ ہیومیلیٹ نہ کریں. جہاں پر آپ کہیں مجھے روک لیں, میں وہیں پر مثال دے دوں گا آپ کے سامنے. کافر کو بھی آپ ہیومیلیٹ نہیں کر سکتے. دیکھیے, اگر آپ بادشاہوں سے اسلام لیں گے تو وہاں تو بادشاہت ملے گی, اسلام نہیں ملے گا. اگر وہاں آئیں گے کہ جس کو رسول نے اپنے شہر علم کا در بنایا تھا, وہاں آپ کو صحیح اسلام ملے گا. میں نے ایسی آپ کے سامنے کہ کافر کی بھی توہین نہیں کی جا سکتی ہے. کل میں نے آپ کے سامنے عرض کیا تھا کہ ایک جو بعد میں مسلمان ہو گئی تھی وہ کیسے ہوئی تھی, سب کو جانے دیجئے. ہندا نے اپنے دور کے سید الشہداء حضرت حمزہ کی لاش کا مسلح کیا. مسلح کے معنی ہے ناک کاٹ, کان کاٹ لیے, ناک کاٹ لی ایک شہید کی, سید الشہداء کے کان کاٹ لی. اس اپنے دور کے سید الشہداء تھے بے شک, ناک کاٹ لی. بس جہاں جہاں آپ کو ناک کان کاٹ لے ہوئے لوگ نظر آئے, سمجھیے کہ ہندا کی نسل کے ہیں. فاطمہ کا ماننے والا کبھی ایسی ضرورت نہیں کرے گا کسی کافر کے ساتھ بھی, یہ مسلمانوں کے ساتھ کر رہے ہیں کہ ان کے ناک کان کاٹے لے رہے ہیں. جی, اور کیا آپ نے, ایک طرف کفر کی سیرت آپ کے سامنے ہے کہ جہاں ایک شہید کے توہین کی جاتی ہے، اس کا پیٹ چاک کرتی ہے یہ خبیث عورت، جگر نکالتی ہے، جگر کو چباتی ہے، نگلنا چاہتی ہے مگر نگل نہیں پاتی. یہ وحشیوں کا دین ہے، یہ جنگلیوں کا دین ہے. اب اس کے مقابلے میں دیکھیں، میں نے تو کافر کہا ہے نا، اب کافر کی بات تھوڑی ہے. جنگ خندق میں علی کے مقابلے میں کون آیا تھا؟ کافر نہیں آیا تھا، کل کفر آ گیا تھا، یعنی دنیا کفر سمٹ کر آ گئی تھی. آج اگر ڈنمارک میں کچھ بدماش، کچھ غلط لوگ حضور کے باپ پر کیچڑ اٹھالتے ہیں، کارٹون نکالتے ہیں، تو پورے عالم اسلام میں اشتعال پھیل جاتا ہے. اس وقت صورتحال یہ تھی، حالات تو بھائی اس وقت میں کرٹیسائز تھوڑی کر رہا ہوں، کہ عمر ابن عبد ود خندق پھان کر رسول کے خیمے تک آ گیا اور رسول کے خیمے پر نیزے کی انی بھونک کر اس نے پیغمبر کو گالیاں دینا شروع کی، گالیاں دینا شروع کی، فحش گالیاں. بدماش تو تھا ہی، بدتمیز تو تھا ہی. پیغمبر بار بار کہہ رہے ہے کوئی جو اس کا جواب دے، ہے کوئی جو اس کا جواب دے، سب خاموش بیٹھے ہیں. اس لیے کہ اس کی دہر تھی لوگوں کے دلوں پر، بڑا مضبوط پہلوان تھا، سینئر لوگ بیٹھے ہوئے تھے. مگر ایک نوجوان، ابھی نوجوان ہی کہا جائے گا، 22-23-24 سال کی عمر کیا ہوتی ہے، جو دعوت الاشیرہ میں اٹھا تھا انا کہتا ہوا، وہ یہاں بھی اٹھا، ہر مرتبہ انا کہتا ہوا. تین مرتبہ وہاں علی نے انا کہا تھا، تین مرتبہ یہاں بھی کہا، وہاں بھی کوئی نہیں اٹھا، یہاں بھی کوئی نہیں اٹھا. تب علی نے کہا، رسول اللہ نے فرمایا اچھا علی جاؤ. جب چلنے لگے تو آپ نے فرمایا کہ برز الایمان کلہ الی الکفر کلہ. یہ علی نہیں جا رہے ہیں، مومن نہیں جا رہا ہے، کل ایمان ہے، پوری دنیا ایمان سمٹ کر آ گئی علی کی ذات میں. اور مقابلہ ہونے والا ہے کل کفر سے، یہ جنگ خندق آپ کے سامنے نہیں پیش کرنا ہے. مقابلہ ہوا، آپ کو انجام معلوم ہے، بڑی دیر تک جنگ ہوتی رہی، وہ بڑا مضبوط پہلوان تھا. پھر آخر میں علی نے وار کیا تو اس کی ران پر پڑی مولا کی تلوار، اور اتنی زور سے پڑی کہ ٹانگ کٹ کے اچھل کے دور جا گری. یہ سب واقعات آپ کو سنے ہوئے ہیں. وہ گرا زمین کے اوپر، مولا اس کے سینے پر بیٹھے اس کا سر کاٹنے کے لیے. اس نے، اب کسی کی سمجھ میں آئے یا نہ، اس لیے مجبوراً میں خالص اردو میں عرض کر رہا ہوں، جسارت کی باتیں کہنے تھے مجھے اس طرح، لیکن لوگ سمجھیں گے نہیں. کہا جاتا ہے لعاب دہن پھینک دیا، مطلب ایک تھوک دیا علی کے چہرے کے اوپر. لیکن یہ بھی اس کی اور چیزیں بہادری کی دلیل تھی، اس لیے بہادری کی دلیل تھی کہ علی کے مقابلے میں آنے والے کا تھوک سوکھ جاتا ہے، حلق خشک ہو جاتا ہے. اس عالم میں بھی اس کا حلق تر رہنا اس بات کے لیے کہ کم بخت جیسا بھی تھا باندھ رہا تھا. بس علی اس کے سینے پر سے اتر آئے. اس لیے رسول فرما چکے تھے کہ بہادر ہوا ہے جو اپنے نفس پر قابو پائے، وہ نہیں کہ جو دشمن پر قابو پائے. اتر آئے سینے سے، ٹہلنا شروع کیا. لوگوں پر اتنی دہشت تاری تھی بھائی، اتنی دہشت تاری تھی کہ وہ زمین پر گر چکا ہے، بے بس ہو چکا ہے، لیکن اس کے بعد بھی لوگ قریب نہ آئے کہ دیکھتے کہ کیا ہوا، دور کھڑے ہوئے تماشا دیکھ رہے. پھر تھوڑی دیر کے بعد علی اس کے سینے پر سوار ہوئے، اس کا سر کاٹا اور سر لے کر ابھی چلے نہیں ہیں. اب جو حضرات دور کھڑے ہوئے تھے، جب دیکھا انہوں نے کہ سانپ مر گیا بالکل، اس کا فن بھی کٹ گیا، تب قریب آئے کہا کہ یہ کیا ہوا تھا، یہ کیا ہوا تھا کہ آپ اتنے بڑے دشمن پر فتح پانے کے بعد آپ نے اس کا سر نہیں کاٹا، اٹھ کے ٹہلنے لگے. تو آپ نے خود واقعہ بتایا کہ اس نے یہ گندی حرکت کی تھی، تو مجھے غصہ آ گیا. اس وقت اگر میں اس کا سر کاٹتا تو یہ پرسنل ایشو بن جاتا، مشن کا ایشو نہ بنتا. یہ پرسنل ایشو بن جاتا، مشن کا پارٹ نہ ہوتا. جب میرا غصہ ختم ہو گیا تب میں نے اس کے سر کو کاٹا. अब मैंने कहा मजलिस में किया है आपके यहां तो माशाल्लाह क्रिकेट की बड़ी मजबूत टीम है, जब मैच खत्म होता है और कामयाबी पर खत्म होता है तो जो आखिरी प्लेयर होता है बैट्समैन हो या बॉलर हो वो बल्ले लेके भागता है, भागता नहीं भागता, मैंने तो देखा टीवी, भागता है फौरन लेके, उसको शायद यादगार के तौर पर रखता होगा जो भी सूरत हाल हो। ये भैया इतना बड़ा विकेट गिरा है, कुल कुफ्र का विकेट गिरा है, लेकिन अली उसका सर लेकर भागते नहीं है। अभी अभी अपने किरदार की अजमत दिखा रहे हैं, सर उसका जमीन पर रखा, गए जहां लाश पड़ी हुई थी वहां से लाश टांग पड़ी थी वहां से टांग उठाकर लाए, जहां से टांग कटी थी वहां उसको जोड़ा और किया आपने, उसके जिस्म को बराबर किया, टांगों को बराबर किया, हाथों को बराबर किया, कुर्ते के दामन को बराबर किया, जिरह के दामन को बराबर किया, एक पहलू में तलवार रख दी, एक पहलू में सिपर रख दी, अब सर लेकर चले। इसका मतलब करी ने दिखा दिया कि न मेरी जंग जिरह के लिए होती है, न सिपर के लिए होती है, न तलवार के लिए होती है, न माल गनीमत के लिए होती है, सिर्फ अल्लाह की रजा के लिए होती है। तो ये क्यों था? ये इसलिए था कि वो कुल कुफ्र थी, लेकिन अगर कत्ल हो रहा है कुल ईमान के हाथ से तो ईमान का कोई रुकन मुनहदिम अली के हाथों से नहीं हो सकता। इस्लाम कुल कुफ्र की भी तौहीन की इजाजत नहीं देगा। मेरे महबूब, मैं गुनाहगार, मैं खताकार, मुझ में इतनी ताकत नहीं है कि मैं अपनी बात अपने भाइयों के दिलों में उतार दूं। तू चाहे तो यह हो सकता है कि जो मैं कहना चाहता हूं वो इनके दिल में उतर जाए। जब अली अमर की तौहीन नहीं कर सकते हैं बर बिनाए उसूल इस्लाम, तो आप एक मोमिन की तौहीन कैसे कर सकते हैं? आप नहीं कर सकते। ये मजलिस से पैगाम लेके जाइए, इस बात का लिहाज रखिए, हुसैनियत को अपने किरदार में उतार लीजिए, कभी किसी की तौहीन नहीं कीजिए। आपने अब देखिए, मैं आपको दो चार मिसालें देता हूं। इस्लाम में तकरी में बनी आदम, बनी आदम में काले भी आ गए, गोरे भी आ गए, आजाद भी आ गए, गुलाम भी आ गए, सब आ गए। रसूल आखिरी हज के लिए तशरीफ लिए जा रहे हैं, वही आखिरी हज है जिसमें हाजियों का सबसे बड़ा मजमा है। रसूल की जिंदगी में जो मैंने रिवायत देखी है वो ये कि ये वाकई जिस वक्त हुआ है उस वक्त 140,000 हाजियों का काफिला था जो मक्के की तरफ बढ़ रहा था। 140,000 उस जमाने में बहुत हुए भाई, उस जमाने में 20-25 लाख के बराबर हो गए, उससे भी ज्यादा हो गए। एक मरतबा रसूल ने कहा सारे काफिले को रोको, एक हमारा भाई पीछे रह गया है। सुनिए भाई सुनिए, कब पूरा काफिला रुक जाए, जब तक वो आकर शामिल नहीं हो जाएगा काफिला आगे नहीं बढ़ेगा। सब रुक गए, 140,000 आदमी रुक गए, 140,000 आदमी रुक गए। बड़ी देर के बाद देखा कि वो मुसाफिर जो छूट गया था वो आ रहा है। वो कौन था? नंबर एक गुलाम था, ही वॉज अ स्लेव, ही वॉज अ ब्लैक। गुलाम भी था, काला भी था, उसको बचपन में चेचक की बीमारी हुई थी इसलिए चेचक मुदाम भी था। न पर्सनालिटी थी, न सब नसब था, न शख्सियत थी, जाहिरी एतबार से कुछ भी न था, मगर 140,000 सहाबे किराम को रसूल ने रोक लिया, डेड स्टॉप। एक काले हबशी चेचक मुदा गुलाम के इंतजार में। तो लोगों ने कहा आप अभी जो इस्लाम जिनके सीनों में पूरी तरह से उतरा ना था, उन्होंने कहा कि आपने इस आदमी के लिए हमको घंटों रुकवा दिया। तो रसूल ने फरमाया कि यह इस्लाम तुमको बुलंदी देने के लिए नहीं आया है, ऐसे ही पस लोगों को उठाकर तुम्हारी मंजिल पर पहुंचाने के लिए आया है, तुम्हारे साथ अगली सफों में खड़ा कर देने के लिए आया है। एक मिनट बस वाला बात देने आप रात बोल अच्छा, ये तो मुसलमान था, मुसलमान था, हाजी था। रस भाई सुनी हजार अगर सुन रहे हैं, मैं मौदबाना कहता हूं, वो अपनी अपनी किताबों को देख लें। मैंने तय किया कि यहां मैं कोई ऐसी बात नहीं पढ़ूंगा जो एक फिरके की किताब में पाई जाती हो, दूसरे फिरके की किताब में न पाई जाती हो, सिवाय मसायब के। उसकी मैं जिम्मेदारी नहीं ले रहा। रसूल तशरीफ फरमा है, सहाबे किराम भी तशरीफ फरमा है, एक यहूदी की मैयत गुजर रही है सामने से, एक यहूदी की डेड बॉडी, एक यहूदी का जनाजा गुजर रहा है, रसूल उसे लेकर खड़े हो गए। जब रसूल उसे लेकर खड़े हो गए तो लोग ये समझे कि शायद रसूल को मालूम नहीं कि यह यहूदी का जनाजा है। उन्होंने कहा कि हुजूर ये मुसलमान का जनाजा नहीं है, ये एक यहूदी का जनाजा है। आपने कहा मुझे मालूम है कि यहूदी का जनाजा है, मगर यहूदी ये बाद में हुआ, इंसान पहले था। इसके जनाजे की वो तकरीम की जाएगी। तमाम मेरे भाई अच्छी तरह से अपनी अपनी किताबों में देख लें कि हुजूर एक यहूदी के जनाजे की ताजीम और तकरीम के लिए उठे, ये शिर्क तो नहीं हुआ। हमने कहीं किसी शय की ताजीम की और लोगों ने कहा मुशरिक हो गए, तो अगर रसूल यहूदी के जनाजे की ताजीम के लिए उठने के बावजूद मोहिद और तौहीद के अलमबरदार रहेंगे, तो हम अगर हुसैन की जरी को देखकर ताजीम के लिए खड़े हो जाएं, बस बात को लपेट रहा हूं। मुजरिम, क्रिमिनल, उसको भी शरी सजा दी जाएगी, लेकिन तौहीन उसकी भी नहीं की जा सकती। एक बेचारी औरत, एक तो आप ये माहौल देखिए कि आखिरत का खौफ और अल्लाह का खौफ इंसान को कैसे बदल देता है। जिस पर कोई इल्जाम लगाया जाता है, कोई जुर्म करता है, तो वो सजा से बचने के लिए कितने झूठ बोलता है, मगर जब इंसान को आखिरत पर यकीन होता है तो उसका किरदार बिल्कुल दूसरा हो जाता है। यह वाकया आपने सुना होगा, एक शख्स मौला अली हाकिम वक्त है, आता है मौला के पास, कहता है मौला मैंने चोरी की है, मेरे हाथ काट दिए। कौन कटवाएगा अपना हाथ भाई, बता बेटा कौन कटवाएगा अपना हाथ। वो खुद कह रहा है मेरा हाथ यहां से काट जाएगा, यहां से मेरा हाथ काट दीजिए। ऐसे लोग बैठे हैं जो दराज में गड़बड़ा जाते हैं, नई रोशनी से मुतासिर होने वाले, वो भी हमारे बच्चे हैं, उनको मैं समझा दूं कि हर चोर का हाथ नहीं काटा जाता है। अगर चोर ने गुर्बत की वजह से, वो वाकई गरीब है, अब उसके बाद खाने के लिए कुछ नहीं, उसने चोरी की है, तो उसका हाथ नहीं काटा जाएगा। ये बात वाज़ेह हो जाना चाहिए। इमाम रेला तशरीफ फरमाए, हारून का दरबार है, और एक एम्परर के मुकाबले में इमामत का ताजदार बैठा हुआ है। एक शख्स को पुलिस पकड़कर लेकर आती है, माथे पर नमाज का घट्टा, हाथ में तस्बीह, दुआएं पढ़ते हुए और रात पढ़ते हुए बादशाह के पास आए। पुलिस ने कहा कि इनकी ये जाहिरी इनके तकद्दुस मना जाइएगा, इन्हें चोरी की है। तो बादशाह ने पूछा तुमने ये तस्बीहें चला रहे हो और औराद वज़ाइफ पढ़ रहे हो, तुमने चोरी की है? उसने कहा हाँ चोरी की है। कहा वाकई चोरी की है? कहा चोरी की है। कहा चोरी और सीना जोरी, चोरी की हो फिर कह रहे हो चोरी की, और ये लंबी दाढ़ी, ये माथे पर नमाज का निशान, ये हाथ में तस्बीह। देखिए मैं आपको बताना चाहता हूं, अगर इमाम रजा की पनाहगाह मौजूद ना होती तो ये मुजरिम अपने जुर्म की दास्तान बयान नहीं कर सकता था। जानता था कि एक मुहाफिजे कानून इस्लाम मौजूद है, वल्लाह मैं कहता हूं आपके सामने, इमाम रजा की शक्ल में नहीं, वो नहीं कर सकता था। तो जब हारून का चोरी की, उसने कहा हाँ चोरी की, उसने कहा ले जाओ उसके हाथ काटो, बस पनाहगाह मौजूद थी। कहा चोरी मैंने की है, मेरा हाथ कटेगा नहीं, तेरा हाथ कटेगा,
جب تک ایک پناہ گاہ موجود نہ ہوتی ایک مجرم کی زبان پہ جملے نہیں آ سکتے تھے ایک بادشاہ کے لیے کہ تیرا ہاتھ کٹے گا. تو اس کا غصہ چہرے میں لال ہو گیا, اس نے کہا کہ میرا ہاتھ کیوں کٹے گا. اس نے کہا کہ تو یہ عالیشان محل, اس میں سونے والا, یہ سونے چاندی کا تخت, اس پر بیٹھ کر حکومت کرنے والا, یہ عالیشان دربار سجا ہوا, اس میں مصاحبوں کے بیچ بیٹھنے والا, تجھے کیا خبر ہے کہ تیرے عوام پر کیا گزر رہی ہے؟ تیرے خراب نظم و ضبط کی وجہ سے میں نے 3 دن فاقہ کیا ہے, 3 دن کے فاقے کے بعد مجبور ہو کر میں نے چوری کی ہے. تو چوری میں نے کی نہیں ہے, تیرے خراب نظام نے چوری کرائی ہے. دیکھیے تیری بد انتظامی کی وجہ سے اسلامی اصولوں کو چھوڑ کر تو نے حکومت کی ہے, اس کی بنا پر میں نے چوری کی ہے, تو میرے ہاتھ نہیں کٹیں گے. چوری میں نے کی ہے, ہاتھ تیرے کٹیں گے. اب ایک بادشاہ ہے, وہ امامت کی تمو کہتا ہے کیا یہ صحیح کہہ رہا ہے؟ ہوا نکل گئی, بات معقول تھی. اب مولا امام کی طرف فریاد کرتا ہوا کیا یہ واقعی صحیح کہہ رہا ہے؟ امام نے کہا صحیح کہہ رہا ہے. امام نے کہا صحیح کہہ رہا ہے. یہ تو آپ اس وقت ہوتے جب شری اٹل بہاری واجپئی سے میرے ٹکراؤ ہو گیا تھا اس جگہ پر, اور غالبوں کو معلوم نہیں تھا کہ میں بیٹھا ہوا ہوں, یہ جو بھی صورت حال, کیونکہ میرے علاوہ کوئی اور مسلمان وہاں تھا نہیں, ایک صاحب اور تھے بس, باقی پورا مجمع جو تھا وہ متعصب ہندوؤں کا تھا. اور وہاں وہ یہ بات کہہ گئے کہ وہ شریعت آج کل کے زمانے میں نافذ کی جا سکتی ہے کہ جس میں چور کے ہاتھ کاٹ دیے جائیں, اور وہ کلیپنگ ہوئی زبردست, وہ بڑے اچھے اسپیکر ہیں. اس کے بعد ہی میرا نام پکار لیا گیا, تو میں نے ان سے کہا کہ مہاشے, میں نے ہندی میں تقریر کی تھی, میں نے کہا مہاشے آپ کو کسی بات پر کمنٹ کرنے کا حق اس وقت تک حاصل نہیں ہے جب تک آپ اس سے پوری طرح سے واقفیت حاصل نہ کر لیں. میں آپ کے سامنے سینہ تان کے کہتا ہوں کہ اسلام میں یہ ہے کہ اگر چور چوری کرے گا تو اس کے ہاتھ کاٹ دیے جائیں گے, مگر ہر چور کے ہاتھ نہیں کاٹے جائیں گے, اس کے پہلے 9 شرطیں ہیں, 9 کنڈیشنز ہیں, جب وہ شرطیں ہوں گی تب ہاتھ پورے کیے جائیں گے. اس میں ایک شرط یہ بھی ہے کہ جو سنگھاسن میں بیٹھے ہیں, جو حکومت چلا رہے ہیں, وہ کرپٹ نہ ہوں, وہ کرپٹ نہ ہوں. اسلامی شریعت میں کہ اگر وہ کرپٹ ہیں, وہ رشوت خور ہیں, وہ بینک بیلنس اپنا بڑھا رہے ہیں, اور ملک میں غربت پھیل رہی ہے, اور پھر کوئی چوری کر رہا ہے, تو چور چوری کرے گا مگر ہاتھ آپ کے کاٹ دیے جائیں گے. جرات ہونا چاہیے حق کی بات کہنے کے لیے, اور کیا آپ نے تو ایسے نہیں حق کر دی جاتی. وہ 9 شرطیں ہیں, اس کے پیچھے کا موقع نہیں. اس میں ایک یہ بھی شرط ہے کہ معاشرہ عین اسلامی معاشرہ ہو, کوئی غریب نہ ہو, کوئی فاقے نہ کر رہا ہو, سب چین کی زندگی. پھر کوئی خامخواہ چوری کرے تب اس کو, اس کے بعد بھی اور شرطیں ہیں, تب یہ سزا دی جائے گی. خیر وہ آیا, اب مولانا وہ شرط ہے کہ یہ تو نہیں تھا, اس نے کہا نہیں, یہ تو نہیں تھا, اس نے کہا نہیں, یہ تو نہیں تھا, اس نے کہا نہیں, یہ تو نہیں تھا, اس نے کہا یہ تو نہیں تھا. کیا کیا جائے؟ کہا تو اقرار کر رہا ہے تو نے چوری کی؟ کہا ہاں. کہا یہ ایک اقرار ہوا, بھی ہاتھ نہیں کاٹوں گا. پھر پوچھتا ہوں کیا چوری کی تو نے؟ اس نے کہا ہاں. کہا تیسری مرتبہ بھی اگر تو نے ہاں کہہ دیا تو میں مجبور ہو جاؤں گا, نہ کہہ دیا تو چھوڑ دوں گا. دیکھیے اسلامی عدالت وہ ہے کہ جہاں مجرم کو چھوٹ جاننے کا موقع دیا جاتا ہے, بشرطے کہ وہ خود آیا ہو سزا لینے کے لیے. یہ ایک الگ دفاع ہے شریعت اسلامی کی. اس نے تیسری مرتبہ بھی کہہ دیا کہ نہیں, میں نے چوری کی تھی, اور میری آمدنی بھی تھی, کھانا پینا بھی ہے, مکان بھی ہے, لیکن شیطان نے مجھے بہکا دیا, میں نے چوری کر لی. مولانا نے کہا اب دیئر از نو وے آؤٹ. دیکھیے علی کا چاہنے والا تھا, نام کا شیعہ نہیں تھا, پکا شیعہ تھا, دل میں محبت علی پیوست تھی. اور وہ اس سے ظاہر ہوتا ہے کہ جب ہاتھ اس نے اس کا کٹا ہے یہاں سے, تو اپنا کٹا ہوا ہاتھ لے کر چلا علی کی شان میں قصیدہ پڑھتا ہوا, میرا ایک خارجی, نام بھی اس کا ویسے ہی تھا ابن القوا, ابن القوا کوے کا بیٹا, خارجی تھا, کالا رہا ہوگا, سکھنا میں بالکل ہو گیا ہوگا, جو بھی ہو. بہرحال وہ راستے ملا, اس نے پوچھا کس نے تیرا ہاتھ کاٹا, وہ سمجھا تھا کہ غصے میں اب بولا بلا کہے گا امام کی شان میں گستاخی کرے گا, قصیدہ پڑھنا جو ساقی ہے کوثر اس نے میرا ہاتھ کاٹا, جو حامل لوائے ہم اس نے میرا ہاتھ کاٹا, جو جان نشین رسول اس نے میرا ہاتھ کاٹا. لوگوں نے جا کر مولا سے کہا کہ مولا جس کا ہاتھ آپ نے کاٹا ہے وہ آپ کی شان میں قصیدے کوفے گلیوں میں پڑھتا پھر رہا ہے. مولا نے کہا پکڑ لو اس کو. آیا دوبارہ وہ, مولا نے کہا کہاں ہے تیرا ہاتھ, یہ ہے جوڑا لب ہلے اور یہ معلوم ہی نہ ہوا کہ یہ ہاتھ کٹا بھی تھا کبھی. سن لیجیے, معلوم ہی نہ ہوا کہ یہ ہاتھ کہیں کبھی کٹا تھا. لوگوں کو خوش ہونا چاہیے تھا کہ بیچارے کا ہاتھ لگ گیا مگر لوگ کھول مارے تھا. اب وہ علی پر انہوں نے اعتراض کیا, کہا کہ وہ ہاتھ کاٹنا تو آپ کا صحیح تھا, یہ ہاتھ آپ نے کس قانون سے جوڑا؟ تو مولانا نے جواب دیا اسے یاد رکھیں علی کے چاہنے والے, فرمایا کہ اس نے جرم کا اقرار کیا تھا اس لیے ہاتھ کاٹا, محبت کا اعلان کیا تھا اس لیے ہاتھ جوڑا. ایک عورت بیچاری آئی, اس سے کچھ غلطی ہو گئی تھی, بہت بڑی ہے انسان سے غلطی ہو گئی, کسی کو خبر بھی نہیں. وہ آئی, سارا واقعہ آپ کو سنا ہوا ہوگا کہ مجھ سے یہ غلطی ہو گئی جس کی سزا سنساری ہے. آپ نے اس سے بھی کہا کہ یہ ہوا ہوگا وہ ہوا ہوگا, یہ تو نہیں تھا وہ تو نہیں تھا وہ تو نہیں. وہ بھی ایسی پکی تھی کہ سارے راستے خود ہی بند کرتی چلی گئی. سنیے اسلامک جسٹس. تو مولانا نے کہا کہ ہو سکتا ہے تیرے پیٹ میں بچہ آ گیا ہو تو تم نے غلطی کی, اس بچے کا کیا قصور ہے, تجھ پر حد جاری نہیں کی جائے گی, چلی جا پلٹ جا, جب بچہ ہو جائے تب آنا. نو مہینے کے بعد کیسی مومنہ تھی, دیکھیے کیسی مومنہ تھی, نو مہینے کے بعد تاریخ بتا دی بچہ گود میں لیے ہوئے آ رہی ہے. کہ مولا یہ بچہ پیدا ہو گیا صحیح اور سالم ہے, اب مجھ پر حد جاری کر دی. دیکھیے ذرا غور. مولانا نے کہا نہیں نہیں ابھی حد جاری نہیں ہو سکتی, تجھ کو مار دوں گا اگر میں قتل ہو گئی تو اس کو دودھ کون پلائے گا؟ جا ابھی دو سال کے بعد پھر آنا, جب بھی بچہ دودھ بہائی اس کی ہو جائے کچھ کھانے پینے لگے تب آنا. وہ بھی ایسی پکی تھی کہ دو برس کے بعد پھر آئی. مولانا نے کہا اب میں مجبور ہوں, اب میں مجبور ہوں. تو مولانا نے کہا کہ کل اسے سنسار کیا جائے گا, سنسار کرنے کے شوقین بڑھنے لگے, ہم بھی آئیں گے ہم بھی آئیں گے ہم بھی آئیں گے ہم بھی آئیں گے ہم بھی آئیں گے. اب میں مجبور ہوں, یہ بات کر رہا ہوں, تاریخ عجوز ہے. مولانا کہا کہ اس کو سنسار وہی کرے گا جس نے کوئی جرم نہ کیا ہو. مجرم 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 کو سزا نہیں دے سکتا. دوسرے دن جب موقع آیا تو اب تاریخ کے الفاظ یہ کہ فرجو جمیعن, اب حتیٰ کے بعد میں کہہ نہیں سکتا کہ فلاں 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 بھی واپس ہو گئے اور صرف مولا علی حسن حسین باقی رہ گئے. ایک مرتبہ صلوات دینے آپ رات بہت. اب اس میں جب وہ بیچاری, میں تو یہ کہوں گا شہید قانون اسلام ہو گئی, ایک صاحب آگے بڑھے اس کو برا بھلا کہنا شروع کیا. رسول نے مولا روکا, کہا ہے یہ نہیں تم کر سکتے, یہ توبہ کر کے پاک ہو گئی. اس کا مطلب ہے کہ مجرم کو بھی مجرم پر سزا جاری کی جائے گی لیکن اس کی توہین نہیں کی جا سکتی. اب کچھ لوگ کہتے ہیں کہ ساری بنی ہوئی باتیں ہیں گڑھی ہوئی باتیں ہیں, کون آدمی آئے گا اپنا ہاتھ کٹوانے کے لیے اور کون آدمی آئے گا کہ مجھے سنسار کر دو. اب مجلس میں نے کچھ اور سوچی تھی, بالکل نکل گیا کہیں اور, کیا کروں, وہ کنٹرول کہیں اور ہوتا ہے. جناب میرا اپنا اسپتال موجود ہے, بہت بڑا اللہ کا شکر ہے, 625-675 بیڈس کا ہاسپٹل ہے, اللہ کا شکر ہے. دو تو مرتبہ تو میرے سامنے ایسے مریض آ چکے, ایک مرتبہ جب گجرات میں فساد ہوا تھا بھائی, اس کے سال بھر کے بعد ایک صاحب گجرات سے آئے, کہنے لگے میں گجرات سے آیا ہوں. میں نے کہا کیسے زحمت کی؟ کہنے لگے میرا ہاتھ کٹوا دیجئے. اللہ ممبر بیٹھا ہوں آپ کے سامنے, گجرات سے آئے ہاتھ کٹوانے کے لیے, ہاتھ کٹوانے کے لیے میرا ہاتھ کاٹ دیجئے, کٹوا دیجئے اپنے اسپتال میں. میں نے کہا کیوں, کیا خطا کیا آپ نے؟ کہ نہیں خطا کی بات نہیں ہے, गुजरात के राइट मेरा, उसके बाद उन्होंने अपना हाथ दिखाया जो जला हुआ था बिल्कुल। उनका कि अब इस पे इतना जहर हो गया है कि डॉक्टर्स ने कहा है कि हाथ काटा नहीं जाएगा तो जहर पूरे जिस्म में फैल जाएगा और मैं मर जाऊंगा, तो मौत से बचाने के लिए हाथ कटवाना चाहता हूं। देख लिया आपने, इसका मतलब है कि बड़ी मुसीबत का अगर इंसान को यकीन होता है तो वो खुद आ जाता है छोटी मुसीबत उठाने के लिए। इस गुजरात के मोमिन को चूंकि ये मालूम था कि उसका हाथ अगर नहीं कटा, मैंने भी डॉक्टर से करा, उन्होंने कहा सही बात है, उसका हाथ अगर नहीं काटा जाएगा तो पूरा जिस्म जहरीला हो जाएगा या मर जाएगा। मैं अपनी निगरानी में उसका हाथ कटवा दिया। तो ये आदमी क्यों आया अपना हाथ कटवाने के लिए? इसलिए कि उसको यकीन था कि अगर हाथ नहीं कटवाऊंगा तो मेरी जिंदगी खत्म हो जाएगी, पूरा जहर जिस्म में सरायत कर जाएगा। इसका मतलब ये कि जब बड़ी मुसीबत का यकीन होता है तो छोटी मुसीबत को गवारा करने के लिए इंसान खुशी खुशी तैयार हो जाता है। जिनको आखिरत के अजाब का वाकई डर होता है वो छोटी मुसीबत इख्तियार करके आखिरत की मुसीबत से बचना चाहते हैं। सलावात पर मोहम्मद वाल मोहम्मद। बाप तो सारा वक्त ही निकल गया, मैं तो ये सब सोचा भी नहीं था। तो मुख्तसर यह है कि आप किसी मुजरिम की भी उसको सजा तो दे सकते हैं मगर उसको ह्यूमिलेट नहीं कर सकते, तौहीन नहीं कर सकते। मदरसों में आप बच्चों को पढ़ा रहे हैं, जरूर पढ़ाइए, शौक से पढ़ाइए, मगर पैरों में जंजीर डालकर नहीं पढ़ा सकते। इसलिए कि जंजीर कैदी के पैरों में डाल दी जाती है, मुजरिम के पैरों में। बच्चों का मुजरिम पहले ही मुजरिमाना जहनियत उसकी पैदा कर रहे हैं। अब चूंकि कल मैंने कह दिया था लिहाजा वादे की वफा करते हुए सिर्फ एक बात मैं अर्ज करना चाहता हूं कि आप औरतों की भी तौहीन नहीं कर सकते हैं, तौहीन नहीं कर सकते। बीवी की भी आप तौहीन नहीं कर सकते, और बीवी की तौहीन करने की हिम्मत किसमें है? बल्कि पहला मसला यही है। लेकिन मैं तो मसला शरी बता रहा हूं आपको, कोई किसी की तौहीन नहीं कर सकता है। अब ये बुनियादी बात है, कोई किसी की तौहीन नहीं कर सकता है। तो लखनऊ की मजलिस में उन्होंने मुझसे कहा था कि वो तो कुरान ने कहा है कि औरत को मारो, तो मैं रुक गया। मैंने कहा तो मेरा मौजू चेंज हो गया, तो मैंने उनके सामने आयत पढ़ी, बस इसी को सुन लीजिए, मैंने कल अदा से कर लिया था वरना मौका नहीं था इसका। वो आयत जिसके जरिए से बांके मर्दों को यह ख्याल होता है कि उन्होंने औरतों की धुनाई की उनको इजाजत मिल गई है, जैसे पहलू के मुल्क में है। मैं कहीं से भागा नहीं था भाई कभी आज तक, वल्ला मैं कहीं से भागा नहीं, वो वहीं गया था तो भागा था मैं। इसलिए शाम को मैं पहुंचा, थोड़ी देर के बाद मैं देखा सड़क पर एक औरत को डंडों से मारा जा रहा है, बेचारी को बुरका उसका यहां से लेकर यहां तक टेंट, और उसकी धुनाई हो रही है। मैं शुरू को बांधने का मैं इसको टॉयलेट ही नहीं कर सकता, ये जंगली लोग हैं मुझे मर डालेंगे भाई। मैं सब पहले मैं कहा देख लिया, मैंने ये मुझे पूरा देख लिया, बस एक औरत को पिटते हुए देख लिया काफी है। और भी अभी जाहिलों में, खैर अल्हम्दुलिल्लाह पढ़े लिखे लोगों में बात नहीं होती, जाहिलों में यह मरज मौजूद है। मुझे पता है कि जब जहां औरतों को मारा जाता है, नहीं मार सकते आप, आयत पेश की जाती है, आयत सुन लीजिए बस, इसके आगे विचार करने का मौका नहीं है। वल्लाती तकाफुना नुशूज़हुन्ना फ़ऐज़ुहुन्ना वहजुरहुन्ना फिल मज़ाजे वज़रबुहुन्ना। वो औरतें फिर तुम्हारी नाफरमानी कर रही हूं, ठहरिए यहां पर। मैंने कहा था कि हर लफ्ज़ गलत तर्जुमा किया जाता है या गलत इंटरप्रिटेशन किया जाता है, तर्जुमा गलत नहीं होता तो इंटरप्रिटेशन गलत होता है। उनका जो नाफरमानी औरत कर रही हो उसके साथ ये और ये और ये होगा। पहले तो बताइए कि नाफरमानी का मतलब क्या है। औरत पर, आप किसी से पूछ लीजिए, बीवी पर सिर्फ तीन चीजों में शौहर की इताअत वाजिब है, फिनिश। सुन लीजिए अच्छी तरह से, मैं भी इसको बराबर भी करूंगा, मैं लाने थोड़े आया, मैं तो मिलाने आया हूं। जब मैं सुन्नी शिया को लाना चाहता हूं तो मैं बीवी को लाना चाहूंगा भाई, लेकिन पहले सुन लीजिए जो बात है वो तो मैं कहूंगा। सिर्फ तीन चीजें हैं जिसका इंसान की इज्दिवाजी ताल जिंदगी से डायरेक्ट कनेक्शन है, बस वो तीन चीजें हैं जिसमें बीवी पर औरत शौहर की इताअत वाजिब है। चाय बनाना बीवी की ड्यूटी नहीं है, आप खाना पकाना मैं बता रहा हूं कौन पकाएगा, खाना पकाना बीवी की ड्यूटी नहीं है। पहले सुन लीजिए, मैं अभी आपको अभी मरहम भी लगाता हूं, पहले सुन तो लीजिए। आप तो एक ही चपट में सीधे हो गए भाई, बड़ी मुश्किल की बात है। लेकिन आप उलमा से पूछ लीजिए, अमलिया उठा के देख लीजिए, चाय बनाना औरत की जिम्मेदारी नहीं है, खाना पकाना औरत की जिम्मेदारी नहीं है, कपड़ों पर इस्त्री करना औरत की जिम्मेदारी नहीं है, कपड़े धोना औरत की जिम्मेदारी नहीं है, घर कोई जिम्मेदारी, सिर्फ तीन काम है। और उसको यह हक दिया गया है कि वो कपड़े धोने के बाद आपसे कह सकती है लाओ पैसे लाओ, खाना पका के आपसे कह सकती है लाइए पैसे लाइए, यू हैव टू पे। तो या तो ये पेमेंट करने के लिए आप तैयार हो जाएं, या फिर वो काम कीजिए कि जो शरीफ मर्द करते हैं कि औरत को इतनी मोहब्बत दे दें। बस औरत, मेरे भाइयों, मैंने बहुत निकाह पढ़े हैं, बहुत तलाकें पढ़ी हैं, औरत आपसे कुछ नहीं चाहती, कुछ नहीं चाहती, सिर्फ आपका लव, आपकी मोहब्बत, आपका अफेक्शन। और दूसरे ये कि नमाज पढ़ते में तो आपको इस बात की इजाजत है कि कनखियों से इधर उधर देख लीजिए, मगर बीवी के सामने इधर उधर देखने की कोशिश न कीजिए। बस अगर आपने ये बातें कर ली तो वो इतनी खुशी खुशी सारे काम आपके अंजाम देगी कि आपको कुछ कहने की जरूरत नहीं होगी, वो आपके मिजाज की रीडिंग करके आपके मुताबिक, मजहब के मुताबिक सारे उमूर अंजाम देती जाएगी। हो गया ना नुशूज। वल्लाह तकाफू फैजो उन्ना वास के माने लोग वही समझते हैं जो मुल्ला किया करते हैं, वास कि मुंह से थूक निकल रहा है, आंखें निकली पड़ रही हैं, चेहरा सुर्ख हुआ जा रहा है, वो नहीं है। आप अरबी दृष्टि उठा के देखिए, वाज उस नसीहत को कहते हैं जो मुस्कुराकर इंतहाई मोहब्बत के अंदाज में की जाए। वह जुर्हुन्ना फिल मजाजे, उनको उनके बिस्तरों पर छोड़ दो। छोड़ दो का मतलब नहीं है कि आप उनसे बातचीत बंद कर दें, इसलिए कि इस्लाम में किसी के साथ भी तीन दिन से ज्यादा बातचीत बंद करने की इजाजत ही नहीं है। तो बीवी के साथ कैसे बातचीत बंद कर, मैंने सब लपेट दिया, इसलिए घड़ी की सुई बहुत आगे बढ़ गई है। वह अगले वो होना मारो उनको। जब के माने क्या है, हिट। जब के माने क्या है, मार। इमाम तबरी ने जो वाकई जबरदस्त पाए की शख्सियत गुजरे हैं, उन्होंने खाली लफ्ज जर्ब के मानों पर 27 पेजेस लिखे हैं, फुल स्क्रिप्ट के इतने बड़े 27 पेजेस के। जर्ब के माने कितने हैं, वक्त गुजर गया। जर्ब के माने क्या है, मार। उर्दू तो बोलिए जबान तो है नहीं, अब मार के माने आप देख लीजिए कितने उर्दू में। एक तो मार के माने कि आपने किसी को तमाचा मार दिया, एक मार। अब दो चार बस सुना दे रहा हूं, फलाना साहब ने मेरा पैसा मार लिया, यहां मार के माने क्या है, यहां मार के माने कि पैसा मेरा गलत तरीके से छीन लिया। मैं तो तरक्की करता हुआ जा रहा था, फलाना साहब ने लंगड़ी मार दी, यहां मार के माने क्या है, रोड़ा अटका दिया। सुबह से बैठा हुआ सर मार रहा हूं मगर मसाला हल नहीं होता, क्या बात, दीवार का सर मार रहा हूं, गौर व फिक्र कर रहा हूं। फुला ने फुला शह पर हाथ मार दिया, हाथ मार दिया मैंने क्या, छीन लिया। मैं एक और कर दूं, आंख मार दी, तो आंख मारने के माने क्या होते, आंख निकाल के मार दी। मैं एक जगह ऑफिस में गया, वो जो लैंड लाइनिंग थी वो डायल नहीं मिल रहा था, जो आदमी वहां बैठा था उसने कहा मौलवी साहब मोबाइल मारो। मैंने कहा मोबाइल मारूंगा तो मुंह बिचारे का टूट जाएगा, कैसे मोबाइल मारूं। तो उर्दू जुबान हमारे कितने माने, मुख्तसर यह है कि अल्लामा तबरी ने 27 पेजेस में बहस करने के बाद जो कहा है वो ये है कि ज्यादा से ज्यादा अगर शौहर मार सकता है अपनी बीवी को तो काहे से मार सकता है, टूथ ब्रश, टूथ ब्रश उससे मारिए, देखिए वो इंशाल्लाह खूब हंसेगी। इसका मतलब है कि जो टेंशन है उसको हंसी हंसी में खत्म हो जाए। और अल्लामा राजी ने लिखा है, बस निजर नहीं पढ़ो, अल्लामा राजी ने लिखा है कि ज्यादा ज्यादा शोहर अगर मार सकता है तो रूमाल से गर झाड़िए, बस उसके आगे आपको इजाजत नहीं है। عورتوں کی عظیم خدمات ہیں، آپ کیسے ان کی حمیت کر سکتے ہیں؟ بی بی زینب آج ایک جوان کا ماتم کرنا ہے آپ کو، جس وقت کے امام زین العابدین علیہ السلام پیدا ہوئے ہیں تو سرکار سیدی سودا نے اس بچے کو ایک کپڑے میں لپیٹ کے، سفید کپڑے میں لپیٹ کر محراب مسجد نبوی میں جا کر رکھ دیا، اور مولا علی نے وہاں سے اٹھا لیا کہ یہ میرا بچہ ہے. اور جب اس کے بعد علی اکبر پیدا ہوئے اور پھر مولا حسین نے یہی کام کیا تو زینب آگے بڑھی، آگے بڑھ کر بچے کو اٹھایا کہ یہ میرا بچہ ہے. اور پھر زینب نے علی اکبر کو اتنے لاڈ سے پالا، اتنے پیار سے پالا کہ ماں بھی کسی سے اتنا پیار نہیں کر سکتی ہے جتنا زینب نے علی اکبر کو. 18 سال 18 برس، ایک دو دن تھوڑی، جس خلوص اور پیار اور لاڈ سے پالا ہے. اور یہ تاریخ، وہ تاریخ میں یہ ملتا ہے کہ کبھی کبھی یہ ہوتا تھا کہ امام حسین اپنے فرزند سے کہتے تھے، اسی شہزادے سے، کہ بیٹا کبھی کوئی چیز مجھ سے مانگا کرو. جب بیٹا باپ سے کوئی شے مانگتا ہے تو اس کا دل بڑھتا ہے، خون بڑھتا ہے کہ میرا بچہ مجھ سے کچھ مانگ رہا ہے. تو شہزادہ جواب دیتا تھا کہ میں کیسے مانگوں، اگر میری کوئی تمنا کبھی میری پھوپھی پورا نہیں کریں گی تو میں آپ سے مانگ لوں گا. بس یاد رکھیے گا، یہ تسل جو تھی 18 برس تک چلتی رہی کہ حسین کہتے رہے کہ مجھ سے کچھ مانگو، اور علی اکبر نے کبھی حسین سے کوئی سوال نہیں کیا. اب میں کیا کروں، درمیانی کڑیاں میں ہنس پڑنے کے لیے مجبور ہو رہا ہوں. آپ برابر اس شہزادے کا ذکر سن رہے ہوں گے، کتنا حسین تھا یہ بچہ، کتنا خوبصورت تھا یہ بچہ، رسول کی تصویر. جس وقت یہ شہزادہ چلا ہے مرنے کے لیے، شہید ہونے کے لیے، تمام رفایا آسمان کی طرف نظریں اٹھ گئیں. فرمایا اللہم اشہد علی ہؤلاء القوم فقد برز الیہ غلام، پالنے والے تو گواہ رہنا کہ اب وہ بچہ مرنے کے لیے جاتا ہے تو جو صورت میں، سیرت میں، رفتار میں، گفتار میں میرے نانا کی شبیہ تھا. جب میرا دل چاہتا تھا کہ میں نانا کو دیکھوں تو میں علی اکبر کو بلا کر علی اکبر کا چہرہ دیکھ لیتا تھا. اب تسلسل کو نہ دیکھیے، بات بہت آگے بڑھ گئی ہے، وقت کم رہ گیا ہے. میں آپ کو ایک خصوصیت بتانا چاہتا ہوں کربلا کی جنگ کی. کربلا کی جنگ وہ جنگ ہے کہ جو علی اکبر کی اذان سے شروع ہوئی اور حسین کے سجدے پر ختم ہو گئی. بیٹے کی اذان سے شروع ہوئی اور باپ کے سجدے کے اوپر یہ جنگ ختم ہو گئی. حجاج ابن مسروق امام کی جماعت میں ہمیشہ اذان دیا کرتے تھے، لیکن عاشور کے دن امام نے علی اکبر سے کہا کہ بیٹا تم آگے بڑھ کر اذان دو تاکہ لوگوں کو آواز رسول سنائی دے. بس عزیزو، یہ بچہ آیا کہ بابا مجھے بھی شہید ہونے کی اجازت دیجئے. حسین نے، دیکھیے میں جو تاریخ میں پڑھا ہے وہی میں کہوں گا، بھائی حسین نے یہ نہیں کہا کہ جا کر ماں سے رخصت ہو لو. حسین نے کہا کہ تمہاری پھوپھی نے بڑی محنتوں سے پالا ہے تمہیں، جاؤ جا کر زینب سے رخصت ہو لو، پہلے زینب سے اجازت لے لو. بیٹ آیا شہزادہ جناب زینب کے پاس، اور آنے کے بعد کہا کہ پھوپھی کیا کبھی کوئی ایسا وقت آیا ہے کہ میں نے آپ سے کوئی شے مانگی ہو اور آپ نے نہ دی ہو؟ کہا نہیں بیٹا، تم نے جب بھی کوئی شے مانگی میں نے اس کو، تمہاری خواہش کو پورا کیا. کہا بس تو اب آخری چیز اور دے دیجیے، اور وہ ہے مرنے کی اجازت. سن رہے ہیں آپ لوگ، ذات کبھی تصور کیجئے کہ بیوی کے دل پر کیا گزری ہوگی یہ جملے سننے کے بعد، یہ شہید ہونے کی اجازت دے دیجیے. جب علی اکبر نے یہ کہا، میں بغیر دیکھے کوئی بات نہیں کہتا، آپ کی رادی میں غلط لکھا تو میں نہیں کہہ سکتا کیوں میں لکھا ہوگا غلط. جب علی اکبر نے کہا کہ مجھے شہید ہونے کی اجازت دیجیے تو کہا ٹھیک ہے میں تمہیں اجازت دے دوں گی علی اکبر، لیکن پہلے ایک بات سن لو. کہا کیا؟ کہا کہ تم کو بچانے کے لیے میں نے اپنے گود کے پالے سگے بچوں اون محمد کو قربان کر دیا، تو میں تمہیں اجازت دے دوں گی، پہلے میرے بچوں کو زندہ کر دو. कहा फूफी अब इस बात का तुम्हारे पास कोई जवाब नहीं, मगर बस मैं आपसे इतना करना चाहता हूं कि अब आप अपने बेटे को फातिमा के बेटे पर कुर्बान हो जाने दीजिए। जैनब ने सर झुकाया, मां से भी रुखसत हुए, खेमे के बाहर आए, कहा मैंने सबसे इजाजत ले ली, बाबा आप मुझे इजाजत दीजिए। मैंने पढ़ा है कि ये कह के अली अकबर घोड़े के नकाबों पर बुलंद हुए, बुलंद होने के बाद किसरे साथ पर नजर डाली, जो कमांडर था लश्कर का, देखा वो 30,000 के पीछे मनहूस एक सुनहरी छतरी के नीचे खड़ा हुआ है। पलट कर हुसैन से कहा, बाबा वो खबीस एक सुनहरी छतरी के साए में खड़ा हुआ है और अली का बेटा फातिमा का लाडला धूप में खड़ा हुआ है। ये कहके पिसरे साथ पर नजर डाल के घोड़ा उड़ाया, गोया का मकसद यह कि मुझे पिसरे साथ तक पहुंचना है। बड़ी तेजी से एक बार चले, मगर थोड़ी देर के बाद एक मरतबा बच्चे के कानों में महसूस हुआ किसी के गिरने की आवाज आई। पलट कर देखा तो देखा बड़ा गजब हो गया, हुसैन जमीन पर पड़े हुए हैं। बच्चा पलट कर आया, कहा बाबा ये क्या? कहा बेटा तुम साहेब औलाद नहीं हो, अगर तुम्हारे भी तुम्हारा ऐसा कोई बच्चा होता और वो शहीद होने के लिए जा रहा होता तो तुमको मालूम होता कि ज़ईफ़ बाप के दिल पर क्या गुजरती है। आए अली अकबर और हमला किया, 120 आदमियों को इस प्यासे शेर ने एक हमले में कत्ल कर दिया। मगर उधर तारीख बताती है, लैला खेमे का पर्दा पकड़े हुए लश्कर से मुंह मोड़े हुए हुसैन के चेहरे को देख रही थी। हुसैन की तरफ पड़ी, हुसैन ने कहा लैला मुझे क्यों देख रही हो? कहा आपको इसलिए देख रही हूं कि मेरे बच्चे पर कोई सख्त वक्त पड़ेगा तो इमाम सही, लेकिन फिर भी आप बाप हैं, आपके चेहरे का रंग उड़ जाएगा, मुझे अंदाजा हो जाएगा मेरा बच्चा मुसीबत में है। और वो ही हुआ। थोड़ी देर के बाद उम्मे लैला ने देखा कि इमाम के चेहरे का रंग मुतगयर, वका मेरे वारिस मेरे बच्चे की खैर है? का बच्चे की खैर तो है लैला, लेकिन एक बहुत बड़ा नामी गिरामी पहलवान तेरे बच्चे के मुकाबले में आया है, मुझे अली अकबर की शुजात पर बड़ा भरोसा है, लेकिन 3 दिन का भूखा प्यासा बच्चा है तेरा। ए लैला जाओ, लैला जाओ, जाकर अली अकबर के हक में दुआ करो। लैला खेमे के अंदर वापस आई और फिर आकर की जबान से दुआ की, वो तारीफ में मुंदरिज नहीं है, लेकिन अली अकबर पलट कर आए। याद रखिएगी वो बात जो मैंने आपसे अर्ज की थी कि 18 बरस तक ये टसल चलती रही, ये कशमकश रही कि हुसैन कहते रहे कि मुझसे कुछ मांगो, अली अकबर ने कभी कुछ ना मांगा। अब 18 बरस के बाद आया है बच्चा, आगे कह रहा है बाबा आप हमेशा कहते थे कि मुझसे कुछ मांगो, अब मैं मांगने के लिए आया हूं, मेरे बाबा का थोड़ा सा पानी मुझे मिल जाए तो मैं दिखाऊं कि बनी हाशिम के शेर क्यों कर जंग करते हैं। अल्लाह ने हुसैन की मजबूरी, हुसैन ने कहा कि बेटा पानी कहां मुमकिन, अपनी जबान मेरे जहन में दो। हुसैन के लाद लेने हुसैन की मुंह जबान दी और घबरा कर निकाल ली और कहा कि आपकी जबान तो मेरी जबान से ज्यादा खुश्क है। इसके बाद इमाम ने कहा अंगूठी मरहमत फरमाई और कहा कि जाओ अब नाना तुमको ऐसा बेकौसर से सैराब करेंगे, फिर तुम्हें कभी प्यास न लगेगी। बस मजलिस वक्त खत्म हो रहा है, शहजादा आया और आने के बाद फिर भरपूर हमला किया, 80 आदमियों को फिर कत्ल किया, मगर अब सिनान इब्न अनस का नैजा अली अकबर के सीने के पार हो गया और अली अकबर ने आवाज दी कि या बताओ अलैकुम सलाम, बाबा अपने बेटे का आखिरी सलाम कबूल कीजिए। अजादारो अब्बास ने पुकारा, हुसैन तीर की तरह अब्बास की लाश पर आ गए, अली अकबर ने कासिम में पुकारा तीर की तरह से आ गए और मोहम्मद ने पुकारा तीर की तरह से आ गए। लेकिन जब बच्चे ने आवाज दी तो रिवायत बताती है कि आलम यह था हुसैन का कि कभी इधर जाते हैं कभी उधर जाते हैं, कभी ठोकर खाते हैं कभी गिरते हैं कभी फिर उठते हैं। कह रहे सुन लीजिए आप बर्दाश्त नहीं कर पाएंगे, आवाज दे रहे बेटा 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 बेटा, फिर एक मरतबा आवाज दो, मेरी आंखों से कुछ दिखाई नहीं दे रहा है, दुनिया मेरी आंखों में अंधेर हो गई है। हुसैन अली अकबर की लाश तक नहीं पहुंच सकते थे, लेकिन एक मरतबा अली अकबर का घोड़ा दौड़ता हुआ आया, उसने हुसैन का दामन थामा, अबा कहा खौंसता हुआ लाया, लाकर अली अकबर की लाश तक पहुंचा दिया। بس زاروں مجلس ختم ہو گئی. حسین نے بچوں کو آواز دی, خیمے کے باہر نکل آئے تھے, بچوں نے لاش علی اکبر کی اٹھائی, ابھی بچے ہی علم لے کر یہاں سے نکلیں گے, ابھی بچے لے کر علم نکلیں گے. بچوں نے علی اکبر کی لاش اٹھائی, حسین پیچھے ماتم کرتے ہوئے آئے, لا کر خیمے کے در پر علی اکبر کی لاش رکھی. اداروں ایک مرتبہ با حسینہ کی آوازیں بلند ہوئی, زینب خیمے کے باہر آ گئی, ام کلثوم باہر آ گئی, رقیہ اور عباب باہر آ گئی. تھوڑی دیر کے بعد زینب نے ادھر ادھر دیکھ کر کہا, فضا کیا بات ہے, رقیہ موجود ہے, رباب موجود ہے, ام کلثوم موجود ہیں, ارے لیلا کدھر ہے, اس بچے کی ماں کدھر ہے؟ شاید اس کو پتا نہیں چلا کہ علی اکبر کا جنازہ آ گیا. بس داروں سے ہمیں ختم کہا, جا فضا جا لیلا کو لے کر آ جا ہاتھ پکڑ کے, کہ وہ بھی آ کر اپنے بچے کا آخری دیدار کہہ دے. اب فضا کا بیان یہ کہ جب میں اس خیمے میں داخل ہوئی کہ جس میں لیلا کا قیام تھا, تو میں دیکھا کہ بی بی خیمے سے ٹکراتی پھر رہی ہے دیواروں سے, کبھی ادھر دوڑتی ہے کبھی ادھر. میں نے پوچھا بی بی کیا کر رہی ہیں, کہا کہ میں نے سنا ہے کہ میرے بچے کی لاش آ گئی ہے, مگر مجھے خیمے کا دروازہ نہیں دکھائی دے رہا ہے, فضا میرا ہاتھ پکڑ کر مجھے میرے بچے کی لاش تک پہنچا دے. وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُونَ أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ. اللهم اغفر للمؤمنين والمؤمنات المسلمين.